जय मसीह। हामी परमेश्वरको वचनबाट यी बिहान खोल्ने प्रयास गर्नेछौँ। तपाईँले प्रकाशको पुस्तकलाई खोल्न सक्नुहुन्छ। तपाईँलाई सम्झना छ भने अघिल्ला केही महिनाहरूदेखि मैले यो सातवटा मण्डलीलाई लेखेका पत्रहरूको विषयमा यसलाई क्रमिक रूपमा हेर्ने प्रयास गरिराखेको छु। आज हामी त्यसैलाई पछ्याउँदै प्रकाश दुई अध्यायको 8-11 खण्डलाई हामीले विचार गर्नेछौँ। अनि साथसाथै हामीले उत्पत्ति 3:14-24 पदलाई पनि त्यहाँ विचार गर्न सक्छौँ। तर हामी गहिरिएर यसलाई विचार गर्ने छैन, तर यो दुईवटा खण्डमा भएको भिन्नतालाई अलिकति मैले जोड्ने प्रयास गरिराखेको छु। म तपाईँ समुदायको लागि यो खण्डबाट पाठ गर्न चाहन्छु। प्रकाशको पुस्तक 2:8-11 खण्डहरू आउनेछन्। अनि यो चाहिँ स्मार्नामा भएको मण्डलीलाई लेखिएको पत्र हो। अनि स्मार्नामा भएको मण्डलीलाई, मण्डलीका दूतलाई लेख, यी कुराहरू प्रथम र अन्तिमले भन्छन् जो मरेका थिए र जीवित भए। तिम्रा कामहरू, सङ्कष्टहरू र गरिबी म जान्दछु, तर तिमी धनवान छौ। म तिनीहरूको निन्दा पनि जान्दछु जसले हामी यहुदीहरू हौँ भन्छन् तर होइनन्, तर शैतानको सभा हुन्। तिमीले कष्ट भोग्न लागेका कुराहरूमध्ये कुनैसँग नडराऊ। हेर, तिमीहरूको जाँच होस् भनेर शैतानले तिमीहरूमध्ये कतिलाई झ्यालखानामा हाल्नेछ, अनि 10 दिनसम्म तिमीहरूलाई सङ्कष्ट हुनेछ। मृत्युसम्म विश्वासयोग्य रह र म तिमीलाई जीवनको मुकुट दिनेछु। जसको कान छ उसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले जय पाउँछ उसलाई दोस्रो मृत्युबाट कुनै पनि हानि हुने छैन। आमेन। आउनुहोस् हामी प्रार्थना गरौँ। प्रभु, हामी तपाईँलाई यो बिहान धन्यवाद दिन्छौँ तपाईँको अनमोल वचनको लागि जो यो समुदायको माझमा पाठ गरिएको छ। प्रभुजी, आज तपाईँको वचनद्वारा भएर तपाईँ हामीसँग बातचित गर्नुहोस्। तपाईँको सत्यता, तपाईँको गहिराई प्रभु हाम्रो बिचमा तपाईँले प्रकट गर्नुहोस् भनिकन प्रार्थना गर्दछौँ। सम्पूर्ण समुदायको ध्यान तपाईँले आफ्नो वचनतिर खिच्नुहोस्। तपाईँको दासमाथि कृपा गर्नुहोस् जसलाई तपाईँले वचन बोल्नको लागि प्रभु अगुवाई गरिराख्नु भएको छ। सबै दुर्बलता र कमजोरीमाथि तपाईँको हात राखिदिनुहोस्। आज बिहान तपाईँ ख्रिस्ट प्रभु यो सभामा महिमित हुनुहोस्। पवित्र आत्मा तपाईँ ओर्लनुहोस् र तपाईँले आफ्नो प्रिय पुत्र ख्रिस्ट येशूलाई यो सभामा महिमित पार्नुहोस्। सुरुदेखि अन्तिमसम्मका सबै कुराहरूमा तपाईँ परमेश्वर आफै नियन्त्रक हुनुहोस्, तपाईँ प्रभुले चलाउनुहोस् भनिकन प्रार्थना गर्दछौँ। आशिष माग्छौँ येशू प्रभुको नाउँमा, आमेन। कुनै पनि विश्वासीहरू एक समान हुँदैनन्। हामीले मानिसहरूको छुट्टा छुट्टै भिडहरू देख्न सक्दछौँ। यदि कोही विश्वासीहरू कुनै ठाउँमा गए भने त्यहाँका अरू कुराहरूले तिनीहरूलाई प्रलोभनमा पार्दछ। अथवा मदिरा नपिउने मानिस कुनै सभाघरहरूतिर, कुनै सार्वजनिक स्थानतिर, रमाइलो गर्ने ठाउँतिर पुग्यो भने उसलाई त्यति आकर्षण लाग्दैन। यसको अर्थ मानिसको छुट्टा छुट्टै भिन्नताहरू हुन्छन्। मानिस आफ्नो छेउमा बसेको र अर्को छेउमा बसेको ती दुईवटा मानिसहरूको बिचमा पनि छुट्टा छुट्टै अथवा फरक अथवा विविधताहरू हुन सक्छन्। अथवा मानिसको परिस्थिति चाहिँ एकै नाशको हुँदैन। मैले दुईवटा खण्ड तपाईँलाई यस कारणले भने कि उत्पत्ति 3 अध्यायमा परमेश्वरले तिनीहरूले गरेको अनाज्ञाकारिताको कारणले गर्दाखेरि तिनीहरूलाई न्याय गर्दै हुनुहुन्छ। अनि आजको हाम्रो खण्डमा चाहिँ यी विश्वासीहरूले गरेको कुनै पनि गलत बिना यिनीहरूले दुःख भोगेका छन् भन्ने कुराको दुईवटा विविधतालाई मैले यहाँ विचार गरिराखेको छु। त्यसकारण एउटा व्यक्ति र अर्को व्यक्तिको बिचमा छुट्टा छुट्टै भिन्नताहरू हुन्छन्। त्यसकारण हामीले अब थाहा पाउनु पर्ने कुरा के हो भने हितोपदेशले हामीलाई 4:26 भन्छ, तिम्रा पाहुहरूको हिँड्ने बाटोलाई विचार गर र तिम्रा सबै मार्गहरू स्थिर र हुन्। अथवा हामी हिँड्ने बाटोमा चाहिँ हामी ठिक प्रकारले स्थिर हुन सकेनौँ भने हाम्रो हिँडाइलाई विचार गर्न सकेनौँ भने हामी अरू जस्तै हुन्छौँ अथवा अरू मानिसहरूको बराबरीमा हुन्छौँ भन्ने कुरालाई हामीले विचार गर्नुपर्दछ। हामीले सबै विश्वासहरू हिँड्ने बाटो चाहिँ एउटै हुँदैन भन्ने कुरा आजको विषयमा हामीले विचार गर्न सक्छौँ। एसियाको मण्डलीहरूलाई हामी जब विचार गर्छौँ तिनीहरूको विविधता थियो, एउटा मण्डलीबाट अर्को मण्डलीमा उनीहरू कहिल्यै पनि एकनाश भएको हामीले देख्न सक्दैनौँ। अनि यहाँ पहिलो हप्ता हामीले एफिसीको मण्डलीको विषयमा विचार गऱ्यौँ, आज हामी स्मार्नाको मण्डलीको विषयमा विचार गर्छौँ। यो दुईवटा मण्डलीमा चाहिँ ठ्याक्कै छुट्टा छुट्टै भिन्नताहरू थिए, उनीहरूको अवस्था चाहिँ ठ्याक्कै उल्टो थियो भन्ने कुरा हामीले विचार गर्न सक्छौँ। अघिल्लो साता अथवा अघिल्लो पटकको पाठमा मैले तपाईँलाई विचार गर्दै थिएँ, तपाईँलाई मैले बताउँदै थिएँ, एफिसीका विश्वासीहरूले चाहिँ पहिलो प्रेम त्यागेका थिए अनि प्रभुको कामलाई तिनीहरूले यन्त्रले गरे जस्तै उनले विचार गरेका थिए, अथवा उनीहरूको आफ्नो हृदय चाहिँ प्रभुबाट टाढा थियो तर प्रभुको काममा उनीहरू जोसिला थिए भनेर हामीले विचार गरेका थियौँ। तर स्मार्ना मण्डलीको सम्बन्धमा चाहिँ यो पूर्णतया फरक पर्दछ। यो मण्डली लगभग एफिसीबाट 60 किलोमिटरको दूरीमा पर्दछ अनि यहाँका विश्वासीहरूको अवस्था चाहिँ अत्यन्तै बेग्लै थियो। एफिसीका विश्वासीहरूको सम्बन्धमा त्यहाँ चाहिँ विश्वास गर्न सजिलो थियो, उनीहरू सजिलै विश्वासी बन्न सक्थे भनिएको छ, तर स्मार्नाको मण्डलीको सम्बन्धमा चाहिँ त्यो ठाउँमा विश्वासी बन्नु गाह्रो थियो। त्यहाँ विश्वासी भएर जिउनु त्यति सजिलो थिएन। हामीलाई 9 पदले यसको उदाहरण दिन्छ, स्मार्नाको मण्डली चाहिँ दुःख र कष्टमा रहेको मण्डली थियो। अब यो मण्डली चाहिँ कष्टमा रहेको छ, 9 पदले हामीलाई, हाम्रो खण्डको 9 पदले त्यसले बताउँदछ, तिम्रा कामहरू, तिम्रा सङ्कष्टहरू, तिम्रा गरिबीहरू म जान्दछु। अनि आज हामी स्मार्ना मण्डलीमा भएको यो गरिबीलाई, यो कष्टलाई, यो दुःखलाई हामीले केलाउने प्रयास गर्नेछौँ। अब पहिलो कुरो, यसका दुःखका विषयहरूलाई हामीले विचार गरौँ। 10 पदले हामीलाई भन्दछ, यी विश्वासीहरू चाहिँ एकदमै विश्वासयोग्य थिए। 9 पदको भनाइअनुसार यिनीहरूमा कष्ट थियो, यिनीहरूमा गरिबी थियो, यिनीहरूमा दुःख थियो, सङ्कष्ट थियो, अनि हामीलाई 10 पदले भन्छ यी विश्वासीहरू चाहिँ एकदमै विश्वासयोग्य थिए। दुःख भएको कारणले यिनीहरू विश्वासयोग्य भएका होइनन्, तिनीहरू पहिलेदेखि नै विश्वासी भएको दिनदेखि नै विश्वासयोग्य थिए। यो हाम्रो जीवनमा हुनुपर्ने अति महत्त्वपूर्ण कुरा हो। हामीले जुन दिन ख्रिस्टलाई विश्वास गर्छौँ त्यो दिनदेखि हाम्रो जीवनमा सबै कुराहरूको निम्ति हामी विश्वासयोग्य रहनुपर्छ। अघि नै हामीले पहिलो भजन गाउँदै थियौँ, चाहे दागको बोटले फल नफलाओस्, चाहे भेडा बाख्राहरू रिक्त हुन्, मैले प्रभुमा विश्वास गर्न जानेको छु, मलाई कुनै पनि कुराले, कुनै पनि दुःखले, कष्टले मलाई प्रभुबाट अलग गर्दैन, यो मिठो भजन थियो, हामीले त्यसरी गाउँदैथ्यौँ। अनि स्मार्नाको मण्डलीका विश्वासीहरूको जीवनमा ठ्याक्कै त्यही कुराहरू यहाँ लागू हुन्छ। यिनीहरूले कहिल्यै पनि आफ्नो विश्वास योग्यतामा कहिल्यै पनि घटी हुन दिएनन्। त्यहाँ गरिबी थियो, त्यहाँ कष्ट थियो, त्यहाँ सङ्कष्ट थियो, त्यहाँ सताव थियो, तर पनि यी विश्वासीहरूको आफ्नो विश्वास योग्यतालाई कहिल्यै पनि घटी हुन दिएनन्। आज तपाईँ र मैले हाम्रो जीवनमा भोगिआएका परिस्थितिमा हामी कत्तिको विश्वासयोग्य बनिराखेका छौँ, यो ठुलो प्रश्न बन्न सक्छ। धेरै पटक हाम्रो गरिबीले हामीलाई प्रभुबाट अलग गर्छ, धेरै पटक हाम्रो रोग बिमारहरूले हामीलाई प्रभुबाट अलग गर्छ, धेरै पटक हाम्रो सङ्कष्टले, हाम्रो अभावले, हाम्रो बेरोजगारीले हामीलाई प्रभुबाट अलग गर्दछ। त्यसकारण आज हामीले स्मार्नाको मण्डलीलाई विचार गर्दै गर्दाखेरि हामीले हाम्रो जीवनलाई दाँच्नु आवश्यक पर्दछ। हरेक असल विश्वासीले दुःख सहन तयार हुनुपर्दछ। तपाईँ जति धेरै प्रभुको निम्ति जिउँछु भनेर सङ्कल्प गर्नुहुन्छ त्यति धेरै तपाईँले दुःखको आशा गर्नुपर्दछ। विश्वासीहरूले दुःखको आशा गर्नुपर्दछ। विश्वासीले कष्ट, विश्वासीहरूले गरिबी, विश्वासीहरूले अभावको आशा गर्नुपर्दछ। तर विडम्बना आज संसारमा के छ भने क्रिस्चियन हुँदा बित्तिकै सबै कुराको भरिपूर्णता हुन्छ अरे भन्ने मान्छेहरूले हल्ला गर्छन्, त्यो पटक्कै होइन। म तपाईँलाई आज स्मार्नाको मण्डलीको मण्डलीका विश्वासीहरूको जीवनीबाट तपाईँलाई बताउन चाहन्छु, प्रस्ट्याउन चाहन्छु। यी विश्वासीहरूमा सङ्कष्ट थियो, यिनीहरूमा गरिबी थियो, यिनीहरूमा दुःख थियो, अनि यिनीहरूमा ठुलो सतावट थियो, अनि यी विश्वासीहरू विश्वासयोग्य रहे। यी विश्वासीहरूको विश्वासयोग्यता कहिल्यै पनि घटेन। हामीले जति धेरै प्रभुको निम्ति जिउन इच्छा गर्दछौँ त्यति धेरै हाम्रो जीवनमा दुःख, कष्ट, अभाव अनि थुप्रै किसिमका सतावटहरू हामीले झेल्नु पर्दछ। जब प्रभु येशू ख्रीष्ट कल्भरीको नजिक पुग्नुभयो त्यति नै धेरै विरोध उहाँको जीवनमा आयो। हामीले उहाँको क्रुस बोकाईलाई हामीलाई सुसमाचारका पुस्तकहरूले बताउँछन्, उहाँले जब सतावट सुरु भयो, उहाँ क्रुस बोकेर कल्भरीमा जब उहाँ पुग्नुभयो, जति धेरै उहाँ त्यो मृत्युसम्मै पुग्नुभयो त्यति धेरै सतावट विरोधहरू त्यहाँ आइराखे। उहाँलाई घृणा गरे मानिसहरूले, उहाँले घृणा सहनुभयो, उहाँलाई मानिसहरूले त्यागे, त्यो त्यागाईलाई उहाँले सहनुभयो, अनि ख्रीष्टले कल्भरीसम्मै मृत्युसम्मै उहाँले परमेश्वरको इच्छा पुरा गर्नको लागि विश्वासयोग्य रहनुभयो। आज तपाईँ र मेरो जीवनमा विश्वासयोग्यताको तह कति छ? हामी विश्वासी भएर कतिको विश्वासयोग्य जीवन बिताइराखेका छौँ यो हामीले विचार गर्नु आवश्यक पर्छ। जब दानियलले प्रार्थना गर्ने मानिस बन्नलाई सङ्कल्प गरे, उनलाई सिंहको ओढारमा फ्याँकियो, हामीलाई दानियल 6 अध्यायले यसको प्रतिवेदन दिँदछ। उनी विश्वासयोग्य बन्न चाहे, उनी परमेश्वरको सेवा गर्न चाहे, प्रार्थनाको व्यक्ति बन्न चाहे, अनि त्यही बेलामा उनलाई सिंहको खोरमा फ्याँकियो। जब 3 जना हिब्रू केटाहरू सद्रक मेसक अभेदनगोले मूर्ति पूजा गर्नदेखि त्यो सुनको मूर्तिलाई ढोक्नदेखि तिनीहरू इन्कार गरे, तिनीहरूलाई आगोको भट्टीमा फ्याँकियो। उनीहरू जब प्रभुको नजिक हुनलाई प्रयास गरे, उनीहरू प्रभुसँग समय बिताउन इच्छा गरे, उनीहरूले त्यो मूर्ति पूजालाई इन्कार गर्ने इच्छा गरे, तिनीहरूलाई आगोको भट्टीमा फ्याँकियो। अनि जब हामी प्रभुको नजिक जान खोज्छौँ, जब हामी प्रभुको सेवा गर्नको लागि अझै दृढ सङ्कल्प गर्छौँ, यसले हामीलाई अझै दुःखतिर लैजान सक्छ, यसले हामीलाई अझै कष्टतिर, सङ्कष्टतिर, गरिबी र अभावतिर लैजान सक्छ। अनि विश्वासीहरूको जीवनमा यस्तै हुँदछ, विश्वासीहरूको जीवनमा यस्तै कुराहरू हुँदछ। हामी जति धेरै प्रभुसँग हिँड्ने सङ्कल्प गर्छौँ त्यति नै धेरै तपाईँ र मैले हाम्रा विरोधीहरूको सामना गर्न तयार हुनुपर्छ। हामीलाई इन्कार गर्ने मानिसहरूको, हाम्रा शत्रुहरूलाई सहनलाई, हामी सामना गर्नलाई हामी तयार हुनुपर्दछ। 2 तिमोथी 3:12 हामीलाई त्यही कुरा भन्दछ, हो र ख्रीष्ट येशूमा भक्तिपूर्ण जीवन, ईश्वरीय जीवन बिताउन चाहनेहरू सबै सतावटमा पर्नेछन्, तिनीहरूले सतावट सहनु पर्नेछ। हामी धेरै पटक संसारसँग सम्झौता गर्छौँ, त्यसकारण हामीलाई सतावटको त्यति स्वाद हुँदैन, दुःख कष्टको त्यति स्वाद हामीले पाउँदैनौँ, किनभने हामीले संसारसँग सम्झौता गरेका छौँ। तर जब तपाईँ विश्वासीको जीवनमा तपाईँ विश्वासयोग्य भएर अलग हुन थाल्नुहुन्छ, त्यसपछि तपाईँले कहीँ न कहीँ प्रत्यक्ष र अप्रत्यक्ष रूपमा तपाईँले सतावटको महसुस गर्न थाल्नुहुन्छ। त्यसकारण पौलले यी जवान तिमोथीलाई पत्र लेख्दै गर्दाखेरि, तिमी जति धेरै परमेश्वरको निम्ति जिउन चाहन्छौ, जति धेरै प्रभुको सेवा गर्न चाहन्छौ, त्यति धेरै तिमी सतावटमा पर्नेछौ, तिमीले सतावट सहनु पर्नेछ भनेर यी जवान तिमोथीलाई लेखेको हामीले देख्न सक्दछौँ। दाजुभाइ दिदीबहिनीहरू, हामी प्रभुमा कत्तिको विश्वास योग्य छौँ? संसारले इसाईहरूलाई, विश्वासीहरूलाई घृणा गर्छ, किनभने हामी संसारका होइनौँ। प्रभुले यहुन्ना 15:19 यही कुरा भन्नुभएको छ, हामी संसारको नभएको कारण, हामी संसारबाट बेग्लै भएको कारण संसारले हामीलाई घृणा गर्छ। तपाईँले संसारका मानिसहरू जस्तो विचार गर्नुहुन्न, तपाईँले संसारका मानिसहरूले जस्तो व्यवहार गर्नुहुन्न, संसारका मानिसहरूले गरे जस्तो न्याय गर्नुहुन्न, तपाईँको जीवनशैली संसारभन्दा बेग्लै छ। यही कारण संसारले तपाईँलाई दोषी ठहराउनको लागि, संसारले तपाईँलाई दोष दिनको लागि, संसारले तपाईँलाई कष्ट दुःख दिनको लागि हर प्रकारले बहाना खोजिराखेको हुन्छ, हर प्रकारले तपाईँलाई फसाउनको लागि, तपाईँलाई पीडित बनाउनको लागि, तपाईँलाई कष्ट दिनको लागि यसले प्रयास गरिराखेको हुन्छ। यसकारण आज म तपाईँ र मैले जब प्रभुको सेवाको कुरा गर्छौँ भने प्रभुको निम्ति हामी जिउनलाई प्रयत्न छौँ, प्रयत्नरत छौँ भने हामीले कहीँ न कहीँ हाम्रो जीवनमा दुःखको आशा गर्दछौँ, कहीँ न कहीँ कष्टको आशा गर्दछौँ, कहीँ न कहीँ सताउटको आशा गर्दछौँ, कहीँ न कहीँ हाम्रो विश्वासी भएको कारण, हामी संसारबाट छुटिएको कारण हामी सताउटमा पर्दछौँ अनि हामी आलोचित हुँदछौँ। याद रहोस्, मैले अघि भने तपाईँलाई धेरै पटक, हामी जब संसारसँग सम्झौता गर्छौँ त्यतिखेर हामीलाई सताउटको त्यति स्वाद हामीले पाउँदैनौँ। त्यसकारण यो बिहान हामीले थाहा गरौँ, जब हामी प्रभुको निम्ति जिउन प्रयत्न गर्छौँ त्यतिखेर हामीले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हामीले सताउटको आलोचनाको हामीले सामना गरिराखेका हुन्छौँ। दोस्रो कुरा, यस दुःखका लक्षणहरूलाई हामीले विचार गर्न सक्छौँ। स्मार्ना मण्डली दुःखमा छ, कष्टमा छ, तर उसले आफ्नो विश्वासलाई गुमाएको छैन अनि यसका थुप्रै लक्षणहरू हामीले देख्न सक्दछौँ, दुःख कष्टका लक्षणहरू। प्रभुले यहाँ विभिन्न पाँचवटा सताउटको स्तरहरूलाई हामीले यो खण्डमा देख्न सक्दछौँ। पहिलो कुरो, यो राजनीतिक रूपमा पनि यी विश्वासीहरू चाहिँ सताउटमा थिए, यिनीहरूलाई दुःख दिएको थियो। नौ पदको कष्टले, नौ पदको दुःखले हामीलाई यसको सङ्केत गर्दछ अनि यो कष्टलाई दस पदमा ल्याएर जोडिएको छ। कतिजनालाई जेलखानामा हालिनेछ, यो जेलखानमा हाल्ने भन्ने कुराले चाहिँ प्रशासनिक कुरालाई सङ्केत गर्दछ, त्यहाँको राजनीतिक स्तरबाट हुने निर्णयलाई त्यसले सङ्केत गर्दछ। त्यसकारण हामी यो भन्न सक्छौँ कि स्मार्नाका मण्डलीहरू चाहिँ राज्यको राजनीतिक तहबाट पनि तिनीहरूलाई कष्ट दिएको थियो, राजनीतिक तहबाट पनि तिनीहरूलाई आलोचित गरिएको, तिनीहरूलाई सताउट दिएको थियो, यो हामीले यहाँनिर बुझ्न सक्दछौँ। अनि सरकारले ल्याउने बाइबलको शिक्षा विपरीत त्यहाँका कानुनहरू अनि त्यहाँका नियमहरू चाहिँ परमेश्वरका जनहरूको विरुद्धमा तिनीहरूले ल्याएका थिए। यही कारण विश्वास गर्नेहरूलाई अब त्यहाँ जेलमा हालिन्छ भनेर राजनीतिक रूपमा पनि तिनीहरूलाई कष्ट दिएको थियो। 81 AD जब यो पुस्तकलाई लेखियो त्यतिखेर हामीलाई इतिहासले के बताउँछ भने सम्राट डोमिटियन भन्ने राजाले चाहिँ रोममा शासन गर्न थाले अनि उनले यो चाहिँ अब सबै देशहरूमा यस्तो राज्यभरि नै संस्कृति भाषा र धर्मको विविधता फरकपन त्यहाँ उनले ल्याउन थाले अनि यसलाई रोक्नको लागि एउटा कुरा चाहिँ तिनीहरूले के गरे भने वर्षमा एकपटक चाहिँ सबै मानिसहरू त्यहाँ भेला भएर सिजर नै प्रभु हो भनेर चाहिँ उसलाई उसको अगाडि निहुराउनु पर्ने अनि उसलाई चाहिँ नि प्रभु भनेर मानिलिनु पर्ने, यस्तो कुरा चाहिँ उसको आफ्नो नेतृत्वमा उसले लिएर आयो अनि त्यो समयमा चाहिँ विश्वासीहरूले यसलाई इन्कार गरे अनि सम्भवतः स्मार्नाको मण्डलीले पनि यसलाई इन्कार गर्यो अनि यसको फलस्वरूप त्यहाँ ठुलो सताउट तिनीहरूले भोग्नु पर्यो। जब विश्वासीहरूले प्रभुलाई पछ्याउन थाल्छन् त्यहाँ सताउटको सुरुवात हुन्छ भन्ने कुरा हामीलाई इतिहासबाट नै त्यो कुराको विषयमा बताइएको छ। त्यसकारण मण्डलीमा विविधता आयो अनि जब मण्डली र राज्यमा असहमति आयो, एकअर्कामा उनीहरू असहमत हुन थाले अनि त्यसपछि त्यहाँ मण्डलीको सम्बन्धमा गलत नियमहरू ल्याउने, जातीय कानुनहरू ल्याउने अनि थुप्रै अरू कानुनहरू लिएर आएर मानिसहरूलाई, परमेश्वरका जनहरूलाई सजिलै तिनीहरूको विरुद्धमा तिनीहरूलाई जेलमा हालिने कानुनी कुराहरू आयो अथवा राजनीतिक दबाव आयो, यो हामीले देख्न सक्दछौँ। अब हामी विश्वासीहरूलाई त्यही कारण भनिएको छ हामीले हाम्रो राज्यको लागि प्रार्थना गर्नुपर्छ। यो 1 Timothy 2:1-2 हामीलाई भन्छ अधिकारीहरूको लागि प्रार्थना गर। हामीले हाम्रो देशको निम्ति, देशलाई कानुन बनाउने व्यक्तिको लागि हामीले प्रार्थना गर्नुपर्छ। हामीले विश्वास योग्य भएर ती राज्य गर्ने, ती शासन गर्ने, ती अधिकारीहरूको लागि हामीले प्रार्थना गर्नुपर्छ अनि यसले गर्दा हामीले स्वतन्त्र जीवन बाँच्न सकौँ। हामी स्वतन्त्र भएर विश्वासी जीवन जिउन सकौँ भनेर हामीले प्रार्थना गर्नु आवश्यक छ। सरकारहरूको लागि हामी प्रार्थना गर्नुपर्छ, किनभने सरकार परिवर्तन हुन्छन् अनि पवित्र शास्त्र चाहिँ परिवर्तन हुँदैन। हरेक युगमा हामीले राज्यहरूको निम्ति, शासकहरूको निम्ति हामीले प्रार्थना गर्नुपर्छ। त्यसकारण यो मण्डली चाहिँ राजनीतिक रूपमा पनि यसले दुःख भोगेको थियो, यसलाई पीडा दिएको थियो, अनि अर्को कुरा आर्थिक रूपमा पनि यसलाई सताउटमा राखिएको थियो, दुःख कष्टमा राखिएको थियो। स्मार्ना भन्ने ठाउँ चाहिँ सबैभन्दा सफल बन्दरगाहको रूपमा लिइन्छ। यो चाहिँ प्राकृतिक रूपले पनि यो मनोरम स्थान हो, एकदमै रमाइलो ठाउँ हो भनेर ल्याइएको छ। टाढाबाट नजिकबाट त्यहाँ जहाजहरू सजिलै सामानहरू ल्याउने, यसलाई चाहिँ व्यापारिक केन्द्रको रूपमा पनि लिने गरिन्थ्यो। त्यही कारणले गर्दा स्मार्ना चाहिँ अब आर्थिक रूपमा चाहिँ फस्टाउँदै गएको, यसको उन्नति र विकास भएको कुरा हामीले देख्न सक्दछौँ। तर नौ पदले हामीलाई के भन्छ भने मण्डलीमा चाहिँ गरिबी थियो, राज्य फैलिँदै थियो, समृद्धि हुँदै थियो, तर मण्डलीमा चाहिँ गरिबी थियो। यहाँ प्रयोग भएको शब्द, जब गरिबी भन्ने शब्द हामी प्रयोग गर्छौँ, यसले चाहिँ मण्डलीमा पर्याप्त कुराहरू थिएन भन्ने हो, अथवा आर्थिक रूपमा चाहिँ मण्डलीमा केही पनि थिएन, मण्डली गरिबीमा थियो, विश्वासीहरू गरिबी थिए, विश्वासीहरूलाई विश्वासीहरूसँग केही पनि थिएन, मण्डलीमा केही पनि थिएन, तर यो मण्डली चाहिँ विश्वास योग्य रहिरह्यो। अब त्यसो हो भने प्रशस्त हुँदा चाहिँ विश्वास योग्य हुन सकिन्छ, तर गरिबी हुँदा चाहिँ विश्वास योग्य हुन सकिन्न भन्ने कुरा चाहिँ हामीले स्मार्नाको मण्डलीबाट सिक्न सक्छौँ। हामी विश्वासमा कति विश्वास योग्य छौँ भन्ने कुरा चाहिँ हामीसँग भएको धन दौलतले निर्धारण गर्दैन। तपाईँसँग ब्याङ्क ब्यालेन्स होला, तपाईँसँग महँगा गाडीहरू होलान्, तपाईँसँग ठुला ठुला बिल्डिङहरू होलान्, यसले तपाईँलाई विश्वास योग्यताको कुनै पनि यसले निर्धारण गर्दैन। हामी विश्वास योग्य हुनको लागि प्रभुको निम्ति हामी जिउनु पर्दछ। यी विश्वासीहरूसँग गरिबी थियो, अभाव थियो, घटी कमी थियो, तर यिनीहरू विश्वास योग्य रहिरहे। अमेरिकामा एउटा चलन छ, मानिसहरूले एउटा आन्दोलन, तिनीहरूले यसरी भन्दछन्, स्वास्थ्य र सम्पत्तिको आन्दोलन भनेर तिनीहरूले भन्दछन्। स्वास्थ्य ठिक भयो, सम्पत्ति प्रशस्त भयो भने अब त्यहाँ सबै कुरा ठिक हुन्छ, तर त्यहाँ स्वास्थ्य र सम्पत्ति भएन भने चाहिँ त्यहाँ तिनीहरू प्रभुको इच्छाभन्दा बाहिर छन्, तिनीहरूले चाहिँ अब पाप गरेका छन् भन्ने एउटा पागलपना तिनीहरूले विचार गर्दछन्। यहाँ धन सम्पत्ति नहुनु, गरिबी हुनु भनेको पापी हुनु होइन। यो मण्डली चाहिँ विश्वास योग्य मण्डली थियो र पनि उनीहरू अभावमा थिए। मलाई थाहा छैन तपाईँको आर्थिक अवस्था कस्तो छ, आर्थिक अवस्था कमजोर हुनु भनेको पाप गरेर हुने होइन। तपाईँ असल गर्दा गर्दै पनि तपाईँ र मेरो जीवनमा आर्थिक कुराहरूको अभाव हुन सक्छ, हामी गरिबी र अभावमा पर्न सक्छौँ। त्यसकारण यो संसारिक धन दौलतसँग हाम्रो विश्वासलाई हामीले कहिल्यै पनि तुलना गर्नु हुँदैन। स्मार्ना मण्डली गरिबी थियो, यो पापको कारणले होइन, ऊ अधर्म गरेको कारणले होइन, यो खण्डमा प्रभुले कहीँ कहीँ कतै पनि यिनीहरूको पापको विषयमा हप्काउनु भएको छैन। एफिसीको मण्डलीमा तिमीहरूले गलत गरेका छौ, तिम्रो विरोधमा मेरो केही भन्नु छ, प्रभुले भन्नुभयो। तर स्मार्नाको मण्डलीको सम्बन्धमा उहाँले कहीँ कतै पनि दोष देखाउनु भएन, तर यो मण्डली गरिब थियो। वास्तवमा प्रभुले मण्डलीलाई प्रेम गर्नुहुन्थ्यो, किनभने यो मण्डली सङ्कष्टमा, अभावमा, गरिबीमा विश्वास योग्य थियो। अनि प्रभुले तपाईँ र मलाई विश्वास योग्य भएको चाह गर्नुहुन्छ। अनि स्मार्नाको मण्डली ख्रिस्टप्रति विश्वास योग्य भएको कारणले गर्दाखेरि तिनीहरू चाहिँ घृणाको पात्र बनेका थिए भनेरलाई विश्वास गरिन्छ। यी विश्वासीहरू, यिनीहरूको काममा तिनीहरूलाई विश्वासी भएको कारणले गर्दा कामबाट निकालियो। यी विश्वासीहरूको व्यवसायमा, बिजनेस गर्ने कुराहरूमा सरकारले तिनीहरूलाई सहयोग गरेन, अनि यही कारण तिनीहरू गरिबीमा गरिबी गरिबी हुँदै उनीहरू अझै अभावमा पर्न गए। यिनीहरू केवल विश्वासी भएको कारणले गर्दा, यिनीहरू ख्रिस्टमा विश्वास गरेको कारणले गर्दाखेरि यिनीहरू चाहिँ आर्थिक रूपमा पनि एकदमै गिर्दै गएको हामीले देख्न सक्दछौँ। हामी धेरै पटक हामी विश्वासी भएको कारणले गर्दाखेरि हामीलाई हाम्रो कामबाट निकालिन्छ, हामीले जागिर छोड्नुपर्ने हुन्छ। यो त क्रिस्चियनको व्यवसाय रहेछ भनेर मानिसहरूले तिनीहरूलाई गलत नियतले तिनीहरूलाई दबाउन खोजिराखेका हुन्छन्। त्यसकारण कतिपटक हामीले प्रत्यक्ष अप्रत्यक्ष रूपमा पनि हाम्रा काम गर्ने ठाउँहरूमा, हामीले व्यवसाय गर्ने ठाउँहरूमा संसारले हामीलाई कष्ट दिइराखेको हुन्छ। यसको कारण स्मारकको मण्डली अब गरिबी हुँदै अभावमा हुँदै गइराखेको हामीले देख्न सक्दछौँ। यी व्यक्तिहरू, यी विश्वासीहरू गरिबी थिए, तर प्रभुले हामीलाई यी विश्वासीहरू चाहिँ आत्मिकी कुराहरूमा चाहिँ धनी थिए भनेर व्याख्या गर्नुहुन्छ। नौ पदले हामीलाई त्यो कुरा देखाउँछ। संसारिक कुराहरूमा यिनीहरू धन दौलतको कुरामा यिनीहरू गरिबी थिए, तर हामीले नौ पदले भन्छ तिमीहरू धनवान छौ। अनि आज प्रभुले तपाईँ र मेरो आत्मिकी जीवनको तहलाई, विश्वास योग्यताको तहलाई कसरी सिफारिस गर्दै हुनुहुन्छ हामीले विचार गरौँ। भलै हामीसँग आर्थिक कुराहरू कमी होला, हामीसँग कष्ट होला, हामीसँग अभाव होला, तर प्रभुले हामीलाई हाम्रो विश्वास योग्यताको तहलाई कसरी नापिराख्नु भएको छ। स्मार्नाको मण्डलीलाई प्रभु भन्नुहुन्छ, तर तिमीहरू आत्मिक कुराहरूमा धनवान छौ, तिमीहरू धनी छौ। आज तपाईँ र मैले यही कुरा प्राप्त गर्नु आवश्यक छ। हामीलाई मर्कुसको पुस्तकले भन्छ, संसारलाई हात पारेर प्राण तिमीले गुमायौ भने के फाइदा छ र। आज हामीले संसार हात पारेर, संसारका भौतिक कुराहरूबाट हामी प्रशस्त भएर यदि मैले मेरो आत्मालाई गुमाएँ भने त्योभन्दा विडम्बना मेरो जीवनको लागि अरू केही पनि हुँदैन। दाजुभाइ दिदीबहिनीहरू, एकपटक आफ्नो आत्मिक स्तरलाई जाँच गर्न, एकपटक प्रभुप्रतिको तपाईँको विश्वास योग्यतालाई तपाईँले विचार गर्नुहोस्। यी विश्वासीहरू गरिब थिए, तर प्रभुले भन्नुहुन्छ तिमीहरू धनवान छौ। हालेलुया। मैले यही आशा गर्दछु, भलै मसँग केही पनि नहोस्, मैले प्रभुबाट यही आशा गर्दछु, तिमी आत्मिक कुरामा धनी छौ। तपाईँ र मैले आशा गर्नुपर्ने पहिलो कुरा चाहिँ आत्मिक कुरा हो। त्यही कारण प्रभुले आफ्ना चेलालाई भन्नुभयो, पहिले परमेश्वरको राज्यलाई पहिले खोजी गर, त्यसपछि अरू कुराहरू तिमीहरूको जीवनमा आउनेछन्। यी स्मार्नाको मण्डलीले कहिल्यै पनि धन सम्पत्तिको पछि लागेन। ऊ कहिल्यै पनि गरिबी भएको कारणले गर्दा आफ्नो विश्वास योग्यताको तहलाई घटाएन। अनि यिनीहरूलाई प्रभुले भन्नुभयो, तिमीहरू धनी छौ। त्यसकारण यो मण्डली आर्थिक रूपमा पनि चेपिएको थियो, अनि आर्थिक रूपमा पनि यो मण्डलीलाई थिचोमिचो गरिएको थियो। तेस्रो कुरा, धार्मिक रूपमा पनि यो मण्डलीलाई सताहतमा राखिएको थियो, दबाइएको थियो। हामीलाई नौ पदले यो विषयमा बताउँछ। यहाँ यहुदीहरूलाई, यहुदीहरूको सम्बन्धमा गरिएको यो सन्दर्भ हो यो। अनि वास्तवमा स्मार्ना मण्डलीमा चाहिँ ठुलो सङ्ख्यामा यहुदीहरू थिए। हामीलाई प्रेरितको पुस्तकले पनि भन्दछ, त्यहाँ यहुदीहरू चाहिँ सामान्यतया परमेश्वरका जनहरूप्रति शत्रु थिए। हामीले प्रेरित 4 अध्यायको 17 र 18 पदमा पनि त्यो कुराहरू पढ्न सक्छौँ। अनि प्रेरित 7 अध्यायमा, अनि प्रेरित 8 1 पदमा पनि हामीले त्यो देख्न सक्छौँ। अनि 14 अध्यायको 1 र 2 पदमा पनि हामीले त्यहाँ यहुदीहरूले मण्डलीलाई सतावट गरेको कुराहरूलाई देख्न सक्दछौँ। मैले प्रेरित 14 अध्यायको 1 र 2 पद तपाईँको लागि पढ्न चाहन्छु। अनि इकोनियममा यस्तो भयो, उनीहरू यहुदियाको सभाघरभित्र सँगै पसे र यसरी बोले कि दुवै यहुदीहरू र ग्रिकहरूको एउटा ठुलो भिडले विश्वास गर्यो, तर विश्वास नगर्ने यहुदीहरूले अन्य जातिहरूलाई होच्याए र भाइहरूको विरोधमा तिनीहरूका मन खराब पारिदिए। यहाँ यहुदीहरूले मण्डलीलाई खेदो गरेको कुरा हामीले देख्न सक्दछौँ। धेरै पटक हामीले चाहिँ संसारले मात्रै मण्डलीलाई घृणा गर्यो भन्छौँ, तर मण्डलीभित्रका यहुदीहरू चाहिँ मण्डलीभित्रका मानिस भनेर हामीले भन्ने गर्छौँ, चुनिएका जातिहरू भनेर उनीहरूलाई व्याख्या गर्ने गरिन्छ, तर यही यहुदीहरूबाट मण्डलीमा घृणा उत्पन्न भएको छ, मण्डलीलाई सताउट गरिएको छ। आज धेरै मानिसहरू मण्डलीभित्रै भएर पनि मण्डलीलाई खेदो गरेको उदाहरणहरू हामीले धेरै मात्रामा देख्न सक्दछौँ। सुसमाचार प्रचार नगर्ने कतिवटा मण्डली आज सुसमाचार प्रचार गर्ने मण्डलीको विरोधमा खडा हुन्छ। आज त्यहाँ कतिवटा झुटा भाइहरू मण्डलीबाट निस्किएका छन्, तिनीहरूले मण्डलीको विरोध गर्दछन्। अनि स्मार्नामा भएका यी मण्डलीहरूमा पनि यस्तै भएको थियो, त्यही भित्रका यहुदी मत मान्ने मानिसहरूले पनि मण्डलीमाथि खेदो ल्याइराखेका थिए। धेरै पटक हामी हाम्रो बीचबाटै पनि मण्डलीलाई खेदो भएको हामीले महसुस गर्न सक्दछौँ। त्यसकारण यो मण्डली चाहिँ धार्मिक रूपमा पनि सतावटमा थियो, धार्मिक रूपमा पनि यो मण्डली आलोचित थियो। अनि अर्को कुरा चाहिँ भौतिक रूपमा पनि यो मण्डली चाहिँ सतावटमा थियो अथवा कष्टमा थियो। हामीलाई 10 पदले त्यसको विषयमा बताउँछ, तिमीले कष्ट भोग्न लागेका छौ। यसले स्मार्नाको मण्डलीका विश्वासीहरूले अब एउटा मूल्य चुकाउनु पर्थ्यो, किनभने अब तिनीहरूले कष्ट भोग्नुपर्छ भनेर त्यहाँ बताइएको थियो। यसले चाहिँ शारीरिक कुराहरूको विषयमा व्याख्या गर्दछ, यिनीहरूलाई कैदमा हाल्ने कुराहरूको विषयमा यसले व्याख्या गर्दछ। अनि धेरै पटक हामी यस्तै किसिमको दुर्व्यवहारमा पर्ने गर्दछौँ। हामीले काम गर्ने ठाउँहरूमा हामीलाई शारीरिक रूपमै त्यहाँ आक्रमण गरिन्छ, हामीलाई होच्याउने र लाजमा पार्ने कामहरू गरिन्छ। विद्यालयमा पढ्दै गर्दाखेरि पनि हामी सतावटमा पर्ने गरेका हुन्छौँ, शारीरिक रूपमा हामीलाई भौतिक रूपमै हामीलाई होच्याउने काम गरिएको हुन्छ। अनि परिवारमा पनि हामीले यस्तै महसुस गर्ने गर्दछौँ। मैले धेरै ठाउँमा देखेको छु, श्रीमानले श्रीमतीले विश्वास गर्दा श्रीमतीलाई चाहिँ भौतिक रूपमै आक्रमण गरिएको कुरा, त चाहिँ विश्वासी भइसक त यहाँ घरमा बस्न पाउँदिनस् भनेर श्रीमानले श्रीमतीलाई घरबाट निकालेको कुरा, अनि श्रीमान विश्वासी हुँदाखेरि श्रीमतीले श्रीमानलाई छोडेको कुरा, अनि यस्ता थुप्रै उदाहरणहरू हामीले परिवारमा पनि देख्न सक्दछौँ। एउटा विश्वासीले त्यहाँ प्रत्यक्ष रूपमा भौतिक रूपमा शारीरिक रूपमा उसले त्यो सतावटको पीडा भोगिराखेको हुन्छ। अनि आज तपाईँ र मैले सायद कहीँ न कहीँ हाम्रो परिवारको सदस्यहरूबाट पनि सतावट पाएको हुनसक्छौँ, हामीलाई भौतिक रूपमा हामीलाई कष्ट दिएको हुनसक्छ। यस्तै किसिमको कष्ट चाहिँ स्मार्नाको मण्डलीले भोगिराखेको थियो। त्यसकारण अब यो मण्डली पूर्ण रूपमा राजनीतिक रूपमा पनि यसलाई आक्रमण गरिएको थियो, आर्थिक रूपमा पनि यसलाई आक्रमण गरिएको थियो, धार्मिक रूपमा पनि यसलाई आक्रमण गरिएको थियो, अनि शारीरिक रूपमा पनि यसलाई आक्रमण गरिएको थियो। अर्को पाँचौँ कुरा, यो सैद्धान्तिक रूपमा पनि यसलाई आक्रमण गरिएको हामीले 9 र 10 पदमा देख्न सक्दछौँ। 9 र 10 पदले हामीलाई सैतानको विषयमा व्याख्या गरेको छ। अनि विश्वासीहरूको सबै कष्टको स्रोत चाहिँ सैतान हो भनेर चाहिँ व्याख्या गरिएको छ। सैतानको अर्को नाम चाहिँ विश्वासीहरूको शत्रु भनेरलाई व्याख्या गरिएको छ, यसले मानवताको विरोध गर्दछ, यसले मण्डलीको सत्यतालाई भाड्ने काम गर्दछ, यसले पुरुष र महिलाहरूको बिचमा आरोप ल्याउने काम गर्दछ, अनि यसले परमेश्वरको अगाडि तिनीहरूको पाप देखाउने काम गर्दछ। सैतानले तपाईँलाई धेरै प्रकारले आक्रमण गर्दछ, अनि 9 र 10 पदले तिमीहरूलाई सैतानले चाहिँ यो गर्छ भनेर चाहिँ प्रभुले स्मार्नाको मण्डलीलाई देखाइराख्नु भएको छ। त्यसकारण सैतानले पनि यो मण्डलीलाई आक्रमण गरिराखेको छ, सैतानले तपाईँलाई पनि आक्रमण गर्न सक्छ, सैतानले विश्वासीलाई आक्रमण गर्न सक्छ। धेरै पटक हामी विचार गर्छौँ अब हामी सैतानबाट टाढा छौँ, होइन, सैतानले तपाईँलाई विभिन्न बहानामा विभिन्न प्रकारले आक्रमण गर्न सक्छ। जसरी स्मार्नाको मण्डली विश्वासयोग्य मण्डली थियो, प्रभुको डर मान्ने मण्डली थियो, संसारबाट छुट्टिएको, संसारसँग सम्झौता नगर्ने मण्डली थियो, अनि यो मण्डलीमा सैतानले आक्रमण गर्यो, अनि यसले विभिन्न मानिसहरूलाई प्रयोग गर्दछ। सैतानले यहुदी र अन्य जाति दुवै मानिसहरूलाई, दुवै समुदायको विरुद्धमा मण्डलीमा यसले प्रयोग गर्दछ। स्मार्नाको मण्डलीमा उसले यहुदीहरूलाई प्रयोग गर्यो, अनि विश्वासीहरूमा खैला बैला ल्याउने काम गर्यो। सैतानले मण्डलीभित्र मण्डलीका विश्वासीहरूलाई प्रयोग गर्छ, अनि यसले ठुलो विवाद ल्याउँछ, यसले विरोध ल्याउँछ, एकअर्कामा झगडा ल्याउँछ अनि शैतानले मण्डलीभित्रका मानिसहरूलाई प्रयोग गर्दछ अनि यसले विभिन्न विधिहरू अँगाल्छ विधिहरू प्रयोग गर्छ कहिलेकाहीँ स्नानाको विरुद्धमा शैतानले उसलाई बाहिर खोजी गर्यो अनि यसले विभिन्न बाहनामा यसलाई आक्रमण गर्यो हामीलाई पहिलो पत्रुस 5:8 भन्छ यो चाहिँ गर्जने सिंह झैँ शैतानले खोजी हिँड्छ अनि मण्डलीलाई कहाँनिर आक्रमण गरौँ भनेर विधिहरू प्रयोग गर्छ यसले चाहिँ बाहिर ढुकी बस्छ विश्वासीहरूलाई कहाँनिर कब्जामा हाल्ने कहाँनिर दुःख दिने कहाँनिर कष्ट दिने यसले तपाईँलाई खोजी गर्छ तपाईँ कहिल्यै पनि म शैतानबाट टाढा छु मलाई कसले के गर्न सक्छ यो घण्डले तपाईँ कहिल्यै नहिँड्नुहोस् तपाईँलाई कहाँ भेटाउँ र निलिहालौँ भनेर त्यो शैतान चाहिँ तपाईँको ढोका छेउमै ढुकी बसेको छ त्यसकारण तपाईँ बाहिर निस्किँदा ख्याल गर्नुहोस् तपाईँको नजिकको मित्रलाई उसले तपाईँलाई प्रयोग गर् तपाईँलाई आक्रमण गर्नको लागि प्रयोग गर्छ तपाईँ चर्च आउनको लागि ठिक्क पर्नुभएको मान्छे चर्च घरको गेटमा बाहिर निस्किँदा बित्तिकै तपाईँको असल मित्र भेट्यो उसको कुरा तपाईँले काट्न सक्नु भएन भने आज हामी फलाउनु ठाउँमा जाउँ न तपाईँ चर्च आउने पर्ने मान्छे तपाईँ अरू ठाउँमा घुम्न जानुभयो तपाईँलाई थाहा हुन्न कि दुष्टले तपाईँको असल मित्रलाई प्रयोग गरेर तपाईँलाई सङ्गतिबाट अलग गर्यो भन्ने कुरा दुष्टले तपाईँका असल मित्रहरूलाई आफ्नो तपाईँलाई फसाउनको लागि काम गर्दछ यो चाहिँ बाहिर ढोकामा ढोकी बस्छ तपाईँले तपाईँ चर्चमा नगएको दुष्टले बहाना विभिन्न औजारहरू प्रयोग गर्छ बाइबल पढ्न तपाईँलाई दिँदैन दुष्टले प्रार्थना गर्न तपाईँलाई दुष्टले दिँदैन तपाईँलाई प्रभुको निम्ति क्रियाशील हुन दुष्टले दिँदैन शैतानको अर्को नाम चाहिँ शत्रु अनि शत्रु चाहिँ जहिले पनि हाम्रो विरोधमा हुन्छ म जति धेरै प्रभुको निम्ति जिउँछु भन्छु त्यति धेरै मेरो बाटोहरूमा उसले बाधाहरू ल्याइदिन्छ समस्याहरू ल्याइदिन्छ कहिलेकाहीँ प्रलोभन ल्याइदिन्छ कहिलेकाहीँ लोभहरू ल्याइदिन्छ यस्तै कुराहरूले प्रयोग गर्छ र मलाई प्रभुबाट टाढा गर्छ अनि यो चाहिँ ढुकी बस्छ अनि यो विभिन्न समयमा विभिन्न रूपमा देखा पर्छ उत्पत्ति 3 सर्पको रूपमा देखा पर्यो तपाईँले थाहा पाउनुहुन्न यत्रो ठुलो चाहिँ सिङ हालेर तपाईँलाई आक्रमण गर्न शैतान आउँदैन कहिले ऊ सर्प जस्तै नदेखिने भएर तपाईँले दाउ थापेर बस्छ कहिलेकाहीँ तपाईँ गर्जने सिंह जस्तै भएर तपाईँको गेट अगाडि बस्छ यसले विभिन्न प्रकारले तपाईँलाई सावधानीपूर्वक तपाईँलाई आक्रमण गर्छ यतिसम्म कि तपाईँले त्यो थाहै पाउनुहुन्न क्रिस्चियनहरू प्रभुबाट टाढा भएको विश्वास योग्यताको तह घटेको हामीलाई धेरै पटक थाहा हुँदैन हामी धेरै पर पुगिसकेका हुन्छौँ त्यतिखेर पश्चातापको पनि कहीँ ठाउँ रहँदैन यहुदा इस्करियोतलाई हामी जब विचार गर्छौँ उसलाई कतिखेर शैतानले कहाँ आक्रमण गर्यो थाहै पाएन अन्तत ऊ प्रभुबाट सदाको लागि अलग हुनु पर्यो दाजुभाइ दिदीबहिनीहरू हामी कहाँनिर फस्छौँ कहाँनिर हामीलाई शैतानले आक्रमण गर्छ हामीलाई थाहा छैन त्यस कारण अघि मैले तपाईँलाई हितोपदेश पुस्तक भन्दै थिएँ हाम्रो मार्गलाई हामीले विचार गर्नुपर्छ हाम्रो चाललाई हामीले विचार गर्नुपर्छ भोलि यो नहोस् कि समय धेरै टाढा गइसकेको हुनेछ म पश्चाताप गर्न चाहन्छु भन्दा हामीसँग समय हुने छैन दुष्टले हामीलाई आक्रमण गर्न सक्छ यो बाघ रूपमा देखिने गरी आउन सक्छ यो सर्पको रूपमा नदेखिने गरी सूक्ष्म ढङ्गले तपाईँलाई चलाउन सक्छ यो भेडाको भेषमा ब्वाँसोको रूपमा यसले आक्रमण गर्छ हामीलाई मत्ती 7:15 भन्छ झुटा आगमकताहरूको रूपमा उसले कलह असहमतिको बिउ झुट वा आत्मिकी त्रुटि ल्याउने प्रयास गर्छ यसले मण्डलीमा विभाजन ल्याउँछ यसले मण्डलीमा त्रुटि ल्याउँछ यसले मण्डलीमा असहमति ल्याउँछ विश्वासीहरूकै बिचबाट एकजना व्यक्तिलाई खडा गर्छ तपाईँलाई थाहा हुन्न तपाईँले कसको शक्तिमा त्यो कुरा बोल्दै हुनुहुन्छ तपाईँले बाइबललाई एकत्र पन्छाएर तपाईँले आफ्नो औँला ठाडो गर्नुहुन्छ अनि दुष्टले भेडाको भेषमा ब्वाँसोको चरित्रद्वारा यसले मण्डलीमा आक्रमण गर्छ। प्रभुको समयमा यस्तै मानिसहरू आए अनि प्रभुले मत्ती 5:15 भन्नुभयो, झुटा आगमवक्ताहरूदेखि होसियार। यसले असहमतिको बिउ ल्याउँछ, बिउ छर्छ, झुट ल्याउँछ, आत्मिक त्रुटिहरू ल्याउँछ, विवाद ल्याउँछ। तपाईँ र मेरो मण्डलीमा दुष्टले कतिखेर आक्रमण गर्छ थाहा हुँदैन। त्यसकारण हामीले होसियारी भएर हाम्रो आत्मिक जीवनमा हामीले सतर्कता अपनाउनु पर्दछ। स्मार्नाको मण्डलीमा शैतानले आक्रमण गर्यो, यसले दुःख दियो। तपाईँको मण्डलीमा यसले दुःख दिन सक्छ अनि यसले प्रदर्शन गर्ने, यसले देखाउने प्रेरणा चाहिँ यसले मानिसहरूलाई उत्प्रेरित गर्दछ। यसले प्रभुको वचनको विरुद्धमा काम गर्न यसले उत्प्रेरित गर्दछ, यसले प्रेरणा गर्दछ। हामीले जान्नुपर्ने कुरा, हामी प्रभुका हौँ। शैतानले मलाई घृणा गर्छ, तपाईँलाई घृणा गर्छ। शैतानले, दुष्टले कहिल्यै पनि हामीलाई राम्रो नजरले हेर्दैन। त्यही कारणले विभिन्न बहानामा हामीलाई आफ्नो कब्जामा ल्याउनको लागि प्रयास गर्दछ। तपाईँले याद गर्नुहोस्, जब तपाईँ र मेरो जीवनमा दुःख आउँछन्, कष्ट आउँछन्, हामीले जान्नै पर्ने सत्यता, शैतान चाहिँ तपाईँ र मदेखि टाढा हुँदैन। हामी कतिखेर प्रभुको विषयमा गनगन गर्छौँ, तपाईँ बिमारी हुनुहुन्छ, अशक्त हुनुहुन्छ, अनि तपाईँ कतिखेर तपाईँले प्रभुको विषयमा विरोधमा बोल्ने भनेर दुष्टले दाउ छोपिराखेको हुन्छ, त्यतिखेर तपाईँ होसियारी बन्नुपर्छ। स्मार्नाको मण्डली छालपछि छालबाट गुज्रिराखेको थियो। यो मेसिडोनियामा हुँदाखेरि पौल जस्तै यो मण्डली भएको थियो। हामीले 2 कोरिन्थी 7:5 यसरी पढ्दछौँ, 2 कोरिन्थी 7:5 किनकि जब हामी मेसिडोनियामा आयौँ तब हाम्रो शरीरले कुनै चैन पाएन, तर हामी चारैतिरबाट सङ्कष्टमा पर्यौँ। बाहिर लडाइँहरू थिए, भित्र डरै डर थियो। पौलले आफ्नो मिसनरी यात्रामा यो अनुभव यी कोरिन्थका मण्डलीलाई सुनाउँछ। बाहिर लडाइँ थिए, भित्र डरै डर थियो। उसले मण्डलीभित्र पनि आफू सुरक्षित भएको महसुस गरेन, बाहिर पनि ऊ सुरक्षित भएको महसुस गरेन। स्मार्नाको मण्डली पनि यस्तै थियो। उसलाई राजनीतिक रूपमा, आर्थिक रूपमा, भौतिक रूपमा, शैतानिक रूपमा उसलाई पटक पटक आक्रमण गरिएको थियो, पटक पटक उसलाई समस्या दिइराखेको थियो। चारैतिरबाट कहीँ पनि चयन थिएन। अनि पौल जस्तै स्मार्नाको मण्डली पनि विश्वास योग्य रह्यो, ऊ कहिल्यै पनि विश्वासबाट तलमाथि गरेन। मलाई थाहा छैन मित्रहरू, तपाईँको जीवनमा कस्ता कुराले घेरिराखेका छन्। सायद गरिबी, अभाव, घटी कमी, रोग बिमार, सतावट, विश्वासी भएको कारणले गर्दा तपाईँको घरमा तपाईँको श्रीमानको सतावट, विश्वासी भएको कारणले गर्दा तपाईँको घरमा तपाईँको श्रीमतीको सतावट, बालबच्चाको सतावट, तपाईँको छिमेकीको सतावट, तपाईँले काम गर्ने ठाउँमा तपाईँलाई सतावट, तपाईँले पढ्ने ठाउँमा तपाईँलाई सतावट, तपाईँले व्यापार गर्ने ठाउँमा तपाईँलाई सतावट, मलाई थाहा छैन। तर पौलले यहाँ चारैतिरबाट बाहिर लडाइँ छ, भित्र डरै डर, हामी कहीँ पनि सुरक्षित छैन। स्मार्नाको मण्डली कहीँ पनि सुरक्षित थिएन, तर प्रभुमा विश्वास योग्य रहिरह्यो। तपाईँ र मेरो जीवन चाहिँ स्मार्नाको मण्डली जस्तै हुनुपर्दछ। हामी चारैतिर कष्ट हुँदा पनि, चारैतिर अप्ठ्यारोमा पर्दाखेरि पनि हामी विश्वास योग्य रहनु पर्दछ। स्मार्नाको मण्डली यसको लागि योग्य ठहरिएको छ। तेस्रो कुरा म चाँडै चाँडै सक्न चाहन्छु। यो कष्टमा, यो दुःखमा हामी स्थिर रहनुपर्छ। 10 प्रभुले भन्नुहुन्छ, न डराउ। हामी दुःख कष्टबाट डराउनु पर्दैन, पक्कै पनि यो सहनु सजिलो छैन। अक्सर दुःख सहनु गाह्रो हुन्छ, कहिलेकाहीँ यो एकदमै हृदय विदारक अनुभव हो। यसले हाम्रो हृदयलाई छिया छिया पार्छ, यसले हामीलाई टुक्र्याउँछ, यसले हामीलाई एकदमै निराश बनाउँछ। दुःख सहनु सजिलो छैन। अनि प्रभु भन्नुहुन्छ, न डराउ, दस पदमा तिमीले भोग्न लागेका कष्टहरूमध्ये कुनैसँग पनि तिमीहरू न डराउ। प्रभुले असङ्ख्य कष्टलाई यहाँ एकैचोटि सम्बोधन गर्नुहुन्छ। तिमीले भोग्न लागेका कुनै पनि कष्टहरूसँग, भोग्न लागेका कष्टहरूमध्ये कुनैसँग पनि तिमी न डराउ। यो स्मार्नको मण्डलीलाई प्रभु भन्नुहुन्छ, तपाईँको अगाडि आएका कुनै पनि कष्टहरू किन्न होस् तपाईँ डराउनु पर्दैन। हृदय विदारक किन्न होस्, त्यो कहिल्यै निको नहुने प्यारालाइस किन्न होस्, कहिल्यै तपाईँ कष्टमा कष्टबाट बाहिर निस्किने समय किन्न होस् तपाईँ डराउनु पर्दैन। हामीलाई यसैया 41:10 भन्छ, न डराउ, म परम प्रभु तिम्रो साथमा छु, तिमी अन्यलतामा जानु पर्दैन, म तिमीसँग छु। अनि प्रभुले त्यो दुःखबाट मुक्त हुने प्रावधान प्रबन्ध गर्नुहुन्छ। पहिलो दोस्रो कोरन्थी 12:9 भन्छ, यो कष्ट सहनको लागि मलाई तपाईँको अनुग्रह पर्याप्त छ। पौलले दोस्रो कोरन्थीमा भन्दछन् 12:9, अनि उहाँले मलाई भन्नुभयो, मेरो अनुग्रह तिम्रा निम्ति तिम्रा लागि प्रशस्त छ, किनकि दुर्बलतामा मेरो सामर्थ्य सिद्ध छ। यसकारण ख्रिस्टको सामर्थ्य म माथि रहोस् भनेर बरु मेरा दुर्बलताहरूमा ज्यादै खुसीसित म गर्व गर्दछु। पौलले अघि मेसिडोनियामा हुँदै गर्दाखेरि बाहिर लडाइँ भएको कुरा, भित्र डराइडर भएको कुरा, मलाई कहिल्यै पनि बेचन छैन भन्ने कुरा स्वीकार गरिसकेपछि उनले प्रभुको अनुग्रहमा आएर उनी रोकिन्छन्। प्रभुको अनुग्रह मलाई दुर्बलतामा सामर्थ्य तुल्याउनुको लागि यो पर्याप्त छ। हामीलाई प्रभुको अनुग्रहले दुःख सहन मद्दत गर्दछ। त्यसकारण हाम्रो हेराइ हाम्रो गरिबीमा भन्दा पनि, हाम्रो कष्टमा भन्दा पनि बढी हाम्रो प्रभुको अनुग्रहमा हेर्नु पर्दछ। उहाँको अनुग्रहमा हामीले जोड दिनु पर्दछ। अनि यसको अवधिलाई पनि हामीले यो यहाँ देख्न सक्छौँ। 10 हामीलाई यो 10 भन्ने कुराको सङ्केत गर्दछ। प्रभुलाई यो दुःखको बारेमा सबै कुरा थाहा थियो, स्मार्नको मण्डलीमा भएका कष्टको विषयमा थाहा थियो, कहिले सुरु हुन्छ र कहिले अन्त्य हुन्छ भन्ने कुरा प्रभुलाई थाहा छ। तपाईँको दुःखको सम्बन्धमा, तपाईँको जीवनमा दुःख कहिले सुरु भयो र कहिले अन्त्य हुन्छ भन्ने कुरा प्रभुलाई थाहा छ। उहाँले कहिलेसम्म तपाईँलाई कष्टमा राख्नुहुन्छ, कहिलेसम्म त्यो उहाँको नियन्त्रणमा हुन्छ भन्ने कुरा प्रभुलाई थाहा छ। अनि यो 10 अवधिले हामीलाई एउटा सीमा, एउटा छोटो समयको यसले सङ्केत गर्दछ। कहिलेकाहीँ कतिवटा पीडाहरू, कतिवटा कष्टहरू चाहिँ जीवनभरिको लागि हुन्छन्, यो चाहिँ सहनु गाह्रो हुन्छ। कहिलेकाहीँ हाम्रो जीवनमा हुने कष्टहरू चाहिँ सीमित अवधिको लागि हुन्छन्, जसरी आँधी आउँछ अनि एकैछिनमा त्यो बन्द हुन्छ, अनि आगो एकैछिनमा निप्न सक्छ, अनि हाम्रो जीवनमा हुने कष्टहरू पनि कहिलेकाहीँ त्यस्तै हुन्छन्। छोटो समयको लागि उहाँले हामीलाई कष्ट दिन सक्नुहुन्छ, कहिलेकाहीँ ती कष्टहरू चाहिँ उहाँको नियन्त्रणमा हुने गर्दछन्। अनि यो छोटो समय 10 तिमीले कष्ट भोगेपछि, सङ्कष्ट भएपछि, अनि प्रभुले त्यहाँ प्रतिज्ञा गर्नुहुन्छ, दुःखले लाभ ल्याउँछ, दुःखले फाइदा ल्याउँछ। अक्सर यो देख्न र सुन्न गाह्रो हुन्छ। कहिलेकाहीँ हाम्रो जीवनमा भएका कष्टले ल्याउने फाइदा लाभहरूलाई हामीले तुरुन्तै देख्न सक्दैनौँ। यसको अर्थ यहाँ केही भएको छैन भन्ने होइन, त्यहाँ केही न केही भइराखेको हुन्छ। त्यसले हाम्रो जीवनका कष्टले फाइदा अथवा लाभ हामीलाई दिइराखेको हुन्छ। धेरै वर्ष पहिले एकपटक एउटा मरुभूमिको टापुमा एकजना विश्वासीको जहाज दुर्घटनाग्रस्त भयो, अनि उनले त्यहाँ एउटा झुपडी बनाए र आफूले ल्याएका सामानहरू त्यहीँ भण्डारण गरेर उनी गए। केही समयपछि उनी खाना खोज्दै त्यो झुपडीमा आइपुगे। त्यतिखेर त्यो झुपडी चाहिँ जलिसकेको थियो, त्यहाँको सामानहरू पुरै हराएको थियो, त्यो खरानी भइसकेको थियो। यो व्यक्ति एकदमै पीडित थियो, एकदमै दुःख कष्टमा थियो यो विश्वासी। उसले विचार गर्यो, अब म रित्तो भएँ, अब मलाई प्रभुले बिर्सनु भयो, मेरो निम्ति केही पनि छैन। अनि भोलिपल्ट बिहान ऊ भ्युज्यो अनि समुद्रको किनारामा एउटा जहाज उसले भेट्टायो। अनि तपाईँहरू यहाँ किन आउनुभयो, तपाईँहरू यहाँ किन रोकिनु भयो भनेर त्यो विश्वासीले जहाजको कप्तानलाई सोध्यो। अनि उनले यसरी जवाब दिए, हिजो राति यो ठाउँमा हामीले एउटा धुवाको मुस्को देख्यौँ अनि त्यही कारण तपाईँलाई मद्दत गर्दै गर्नको लागि हामी यहाँ आएका छौँ। तपाईँलाई मद्दतको आवश्यकता पर्यो भन्ने हामी महसुस गऱ्यौँ र हामी यहाँ आएका छौँ भनेर त्यो कप्तानले भन्यो। कहिलेकाहीँ प्रभुले हाम्रो जीवनमा के गरिराख्नु भएको छ भन्ने कुरा हामीलाई थाहा हुँदैन, तर प्रभुले त्यहाँ केही न केही काम गरिराख्नु भएको हुन्छ। तपाईँ कष्टमा बस्दै गर्दाखेरि प्रभुले मलाई हेर्नु भएन जस्तो लाग्छ, हामी गरिबीमा हुँदै गर्दाखेरि प्रभुले हामीलाई हेर्नु भएन जस्तो लाग्छ, तर प्रभुले आफ्नो काम गरिराख्नु भएको हुन्छ। तपाईँको कष्टमा, तपाईँको अभावमा, तपाईँको सतावटमा, तपाईँको गरिबीमा प्रभुले काम गरिराख्नु भएको हुन्छ। यो हामीले जान्नुपर्ने कुरा छ। हामीले थाहा नपाए पनि उहाँले आफ्नो कामलाई कहिल्यै रोक्नुहुन्न अनि त्यहाँ इनाम घोषणा गरिएको छ। 11 पदले हामीलाई अनन्त जीवनको मुकुट अथवा जीवनको मुकुट भनेर यसलाई हामीलाई दिने कुराको विषयमा यसले व्याख्या गर्दछ। 10 पदको अन्त्यमा स्मार्ना सहरलाई एसियाको मुकुट भनेर भनिन्थ्यो। यो चाहिँ एसिया प्रदेशको, एसिया देशको सबैभन्दा सुन्दर ठाउँ भनेर पनि स्मार्नालाई लिइन्छ। अनि यसका सडकहरू एकदमै असल थिए, एकदमै हरियाली रुखै रूख रोपिएको भनेरलाई अनुवाद गरिएको छ, व्याख्या गरिएको छ। अनि यो सहरमा एउटा त्यस्तो सडक थियो जसलाई सुनको सडक पनि भनेर भन्ने गरिन्थ्यो। यहाँ सुन्दर भवनहरू थिए, त्यहाँ एकदम राम्रा घरहरू थिए अनि यसको सिक्कामा, यसको पैसामा, सौन्दर्य र आकारमा चाहिँ एसियामा सबभन्दा पहिलो भनेर त्यहाँ लेखिएको थियो। यसले चाहिँ अब यो सहर चाहिँ एसियाको मुकुट हो भनेर गर्व गर्ने गर्थ्यो। स्मार्ना चाहिँ एसियाको मुकुट भनेर उसले एकदमै घमण्ड अथवा गर्व गर्ने गर्थ्यो। यहाँ प्रभुले तिमीहरूले जीवनको मुकुट पाउनेछौ भनेर यहाँ भन्नुभएको कुरा हामीले देख्न सक्दछौँ। अनि यो मुकुट चाहिँ यो एसियाको मुकुट होइन, यो चाहिँ जीवनको मुकुट हो। यो चाहिँ एउटा मुकुट जो चाहिँ स्वर्गीय मुकुट हो अनि यो कहिल्यै पनि फिका नहुने मुकुट हो, यो कहिल्यै पनि नकुहिने मुकुट हो, यो कहिल्यै पनि नाश नहुने मुकुट हो। यो चाहिँ विश्वास योग्यहरूको लागि दिइने एउटा मुकुट हो। यो चाहिँ सबैले पाउँदैनन्। जो हामीलाई 10 पदले भन्छ, मृत्युसम्म विश्वास योग्य रहने व्यक्तिले मात्रै यो मुकुट पाउँछ। सबै विश्वासीले पाउँदैनन् यो मुकुट। तपाईँ मृत्युसम्मै विश्वास योग्य रहनु भयो भने यो मुकुट चाहिँ तपाईँको मुकुट हुनेछ। यो एसियाको मुकुट होइन, यो संसारको मुकुट होइन, यो कुनै राजा र प्रधानमन्त्रीले लगाइदिने श्रीपेच होइन। यो श्रीपेच चाहिँ हाम्रा मुक्तिदाता प्रभु येशूले विश्वास योग्य विश्वासीको लागि लगाइदिने श्रीपेच हो, मुकुट हो। आज हामी त्यसैको लागि कष्टमा, अभावमा, गरिबीमा, समस्याहरूमा, आलोचनामा, सतावटमा विश्वास योग्य रहन्छौँ, ताकि मैले त्यो मुकुट हासिल गर्न सकौँ। अनि विश्वासहरू कठिन परिस्थितिमा जब हामी त्यो श्रीपेचलाई, त्यो मुकुटलाई हेर्छौँ, यसले हामीलाई ख्रिस्ट येशूप्रति विश्वास योग्य रहन मद्दत गर्दछ। यही मुकुटको कारण स्मार्नाको मण्डली कहिल्यै पनि गनगन गरेन, उसले कहिल्यै पनि आफ्नो विश्वास योग्यताको तहलाई घट्न दिएन। आज जीवनका सबै कठिनाइहरूमा, निराशाहरूमा हामीले यो कुरा जान्नु आवश्यक छ। पृथ्वीमा भएको त्यो हृदयको जुन पीडा छ, यसले स्वर्गलाई अझै आकर्षक बनाउँछ। पृथ्वीको कष्टले हामीलाई स्वर्गतिर हेर्न अझै सहायता गर्दछ। जुन पीडा हामीले यहाँ भोगिराखेका छौँ, जुन कष्ट हामीले यहाँ संसारमा भोगिराखेका छौँ, यसले हामीलाई पीडा नभएको ठाउँको लागि प्यासी बनाउँछ। कहिले हामी पीडा नभएको ठाउँमा जाने हामी हतार गर्छौँ। त्यही कारण पौलले भन्छन्, म जान चाहन्छु, म त्यो ठाउँमा प्रवेश गर्न चाहन्छु, तर तिमीहरूको लागि म यहाँ रहनु आवश्यक छ। पौलले निरन्तर त्यो पीडा नहुने ठाउँको खोजी गरे, अब्राहमले पीडा नहुने ठाउँको खोजी गरे, उत्तम सहरको खोजी गरे, अनि तपाईँ र मैले त्यो पीडा नहुने ठाउँको निम्ति खोजी गर्नुपर्दछ, प्यासी बन्नुपर्दछ। हामीले बगाइराखेको जुन आँसु छ, यसले हामीलाई आँसु नबग्ने अथवा आँसु पुछिदिने ठाउँको चाहना गराउँदछ। हामी रुवाईमा छौँ, हामी कष्टमा छौँ, हाम्रो आँखामा आँसु छ, त्यसो भने आँसु नहुने ठाउँमा, आँसु पुछिने ठाउँमा हामीले विचार गर्नुपर्दछ। त्यो ठाउँ चाहिँ स्वर्गको ठाउँ हो, अनि संसारको एक्लो जीवनले हामीलाई स्वर्गको तृष्णा गर्न मद्दत गर्दछ, जहाँ हाम्रा अनेकौँ विश्वासीहरू हामीलाई पर्खिराखेका छन्। आज तपाईँ र मेरो विश्वासी जीवनको गन्तव्य चाहिँ स्वर्ग हो, तपाईँ र मेरो विश्वासी जीवनको लक्ष्य चाहिँ त्यही स्वर्ग हो, जहाँ कहिल्यै पीडा हुँदैन, जहाँ कहिल्यै आँसु हुँदैन, जहाँ कहिल्यै दारा किटाइ हुँदैन, जहाँ कहिल्यै रुवाई हुँदैन। हामीले स्मरणाको सहरमा सुनको सडक भन्ने ठाउँ देख्न सक्छौँ, अनि त्यो सुनको सडक चाहिँ स्वर्गमा छ। त्यो सुनको सडकमा हिँड्ने विश्वासीहरू चाहिँ विश्वासयोग्य बन्नुपर्दछ। सायद तपाईँ र मेरो निम्ति अहिले संसारमा थोरै कुराहरू होला, आर्थिकी कुराहरूको विषयमा अरूको तुलनामा थोरै कुराहरू मात्रै होला, हामीले थाहा गरौँ, हामी त्यो कहिल्यै अभाव नहुने ठाउँमा हामी प्रवेश गर्दैछौँ, कहिल्यै गर्वी नहुने ठाउँमा, कहिल्यै कष्ट नहुने ठाउँमा, कहिल्यै दुःख नहुने ठाउँमा, कहिल्यै सतावट नहुने ठाउँमा हामी प्रवेश गर्दैछौँ। त्यो प्रवेश गर्ने ठाउँको नाम चाहिँ स्वर्ग हो। त्यहाँ त्यही स्वर्ग देशको हामीले लालसा गर्दछौँ। हामीलाई कलसी 3 अध्यायमा पौलले माथिका कुराहरूको लोभ गर भन्दछन्, माथिका कुराहरूमा मन लगाऊ भन्दछन्। हामी संसारका कुराहरूमा होइन, तर स्वर्गमा भएका कुराहरूको निम्ति प्यासी बन्नुपर्दछ, हामी भोकाउनु पर्दछ, निरन्तर उहाँको निम्ति जिउनलाई हामी विश्वासयोग्य बन्नुपर्दछ। होलान् सायद सतावट, घटिकमीहरू अथवा अप्ठ्याराहरू हामीले याद गरौँ, स्वर्ग देशमा जहाँ सुनको सडक छ, जहाँ आँसु छैन, जहाँ पीडा छैन, मित्रहरू हामी त्यही देशमा प्रवेश गर्दछौँ, त्यही हाम्रो गन्तव्य हो। हामीले अघि दोस्रो भजन गाउँदै थियौँ, ईश्वरको छेउमा जाँदैछु म परे पनि दुःखमा कष्टमा आलोचित हुँदा, हामीले गाएको भजन आज तपाईँ र मेरो जीवनमा सत्य साबित होस् कि हामी जस्तो सुकै परिस्थितिमा पनि मैले मेरो प्रभुसँगको विश्वासयोग्यतामा घटी हुन दिने छैन, म कहिल्यै पनि मेरो विश्वासको तहलाई घट्न दिने छैन, म स्मारणको मण्डली जस्तै चारैतिरबाट सतावटमा परे पनि, चारैतिरबाट दुःखमा परे तापनि म मेरो प्रभुमा विश्वासयोग्य रहनेछु, किनभने उहाँले मलाई जीवनको मुकुटको प्रतिज्ञा गर्नुभएको छ। त्यो मुकुटको प्रतिज्ञा त्यतिखेर मात्रै हामीले पाउनेछौँ मित्रहरू, जतिखेर हामी विश्वासयोग्य रहनेछौँ। प्रभुले हामीलाई आफ्नो वचनमा विश्वासयोग्य रहन मद्दत गर्नुभएको होस्। आमेन।